उसकी कौम का जवाब सुनिए, उनकी कौम का जवाब क्या है। وقال الملأ الذين كفروا من قومه ان کی قوم کے سرداروں نے جو اس بات کو ماننے سے انکار کر چکے تھے کہا کہاں کہا آپس میں کہا اگر تم نے شعیب کی پیروی قبول کر لی تو برباد ہو جاؤ گے۔ آج کہتے ہیں لوگ یہ مولویوں کی بات سنو پھر دیکھنا تمہاری فیکٹری کہاں جاتی ہے۔ چلیں فیکٹریاں تو ہم نہیں لگا رہے، ہم اپنے معاملوں میں دیکھ لیں۔ کیا آج شیطان نہیں ڈراتا دین کی بات ماننے والے کو؟ سوچ لو اسکارف لے رہی ہو رشتہ نہیں آئے گا، سوچ لو پھر گھر چھوڑ رہے ہو تو پھر وہ بیٹیوں کے رشتے کہاں سے آئیں گے۔ آج بھی لوگ یہی تھریٹننگ دیتے ہیں کہ تم نے اگر شعیب کی بات قبول کی تم بگڑ جاؤ گے، لیکن ہوا کیا؟ مگر ہوا یہ کہ ایک دہلا دینے والی آفت نے ان کو آ لیا اور وہ اپنے گھروں میں اوندھے کے اوندھے پڑے رہ گئے۔ بڑی بڑکے مار رہے تھے کل تک، آج گھروں میں اوندھے رہ گئے۔ روز صبح صبح کاموں پہ نکل جاتے تھے، آج تو صبح اٹھ ہی نہیں سکے۔ جن لوگوں نے شعیب کو چھٹلایا وہ ایسے مٹے کہ گویا کبھی ان گھروں میں بسے ہی نہ تھے۔ اللہ ایسے نام مٹا دیتا ہے قوموں کے نافرمانیوں کی وجہ سے۔ شعیب کے چھٹلانے والے ہی آخر کار برباد ہوئے۔ وہ کہتے تھے تم برباد ہو جاؤ گے، یہ مولویوں کا برا ہوگا، اللہ کہتے نہیں جھٹلانے والے برباد ہوئے۔ اور شعیب یہ کہہ کر ان کی بستیوں سے نکل گئے کہ برادران قوم میں نے اپنے رب کے پیغامات تمہیں پہنچا دی، میرا بس یہی کام تھا بات پہنچا دو، پہنچا دی اور تمہاری خیر خواہی کا حق ادا کر دیا۔ میں نے ہر معاملے میں کر کے دکھا دیا کہ مجھے تم سے کچھ نہیں چاہیے، میں تمہارا خیر خواہ ہوں۔ اب میں کیسے اس قوم پر افسوس کروں جو قبول حق سے انکار کرتی ہے؟ یعنی اللہ اب اس قوم کے اوپر افسوس کی بھی اجازت نہیں دیتا۔ کیوں؟ دیکھیے تڑپنے والا ایک وقت تک تڑپے گا پھر چپ ہو جائے گا۔ ماں کو باپوں کو دیکھا میں نے، تڑپتے ہیں جلتے ہیں گڑتے ہیں ایک خاص حد تک، جب بچہ بچی نہیں بات مانتا پھر صبر کرتے ہیں، کہتے اب کیا کریں، اب یہ میرے بس میں نہیں ہے، پھر صبر کے ساتھ صبر آ ہی جاتا ہے۔ کوئی بھی ہمارے ساتھ نہیں تڑپے گا، ایک خاص وقت تک لوگ ہمیں بتائیں گے، اس کے بعد وہ ہم سے بالکل رخ پھیر لیں گے۔ اس لیے کہ بات پہنچانا مقصد ہے، لا اکراہ فی الدین، اللہ نے بات بتا دی، سوچ بتا دی۔ یہی بات کر کے اللہ تعالیٰ نے یہاں سکھا دیا کہ آج کے دور میں، اب دیکھیے آج کا دور ہے نا، ہم یہ کہتے ہیں نا کہ آج کے دور میں دینداری کے ساتھ مال نہیں کمایا جاتا۔ قوم شعیب کتنی پرانی ہے، نبی صلی اللہ علیہ وسلم سے بھی کتنا پیچھے کا وقت ہے، اس وقت میں بھی لوگوں کی یہی سوچ تھی کہ دین کے ساتھ کام نہیں چلتے۔ حالانکہ اگر آپ ایک نظر ڈال کے تو دیکھیے مسلمانوں کی ہسٹری پہ، جتنا بڑا ایک انسان دین کے نام پہ قربانی کرنے والا ہوتا ہے اتنی دنیا میں بھی اللہ اس کو دولت اور عزت اور مال دیتا ہے۔ حدیث میں آتا ہے کہ سچا اور امانت دار تاجر نبیوں کے ساتھ ہوگا، نبیوں کا ساتھ ہے۔ اگر آپ کے مرد کاروبار کرتے ہیں اور اس میں رزق حلال کماتے ہیں، جھوٹی قسمیں نہیں کھاتے، تو ان کو یہ خوشخبریاں سنائیے، نافرمانی سے بس بچ جائیے، پھر دیکھیے اللہ کتنا دیتا ہے۔ اسی طرح آپ دیکھیے کہ عبد الرحمٰن بن عوف ہجرت کی، قربانیاں دیں، سب کچھ کیا، اتنی دولت ان کو مل گئی تھی کہ جب ان کا قافلہ مدینہ میں آ کے رکتا تھا نا، اونٹ ہوتے تھے نا اس دور میں، تو کبھی ملک شام سے یا کبھی یمن سے قافلے آتے تھے، جس کو آپ آج کے دور میں کنسائنمنٹ کہہ سکتے ہیں، کوئی کنٹینر کہہ لیجئے، کوئی آپ کہہ لیجئے کہ ایک شپمنٹ آیا ہوا ہے، جب مدینہ میں آتا نا تو مدینہ کی زمین کانپنے لگتی تھی اونٹوں کی ٹاپوں سے، رش آ جاتا تھا۔ لیکن نشرہ مبشرہ میں شامل ہے، آپ کیسے کہہ سکتے ہیں کہ امیر بندہ نیک نہیں ہو سکتا، اور غریب سارے ہی نیک ہیں۔ غربت کے ساتھ تو جہالت اتنی چپک جاتی ہے کہ نہ ادھر کے رہے نہ ادھر کے رہے۔ اور حدیث میں آتا ہے کہ کچھ لوگ ہیں جن کو اللہ نے دنیا میں بھی بہت دیا ہے، وہاں بھی بہت دے گا، کیونکہ انہوں نے دنیا میں جو دیا اس کو اللہ کا حق سمجھا، اللہ کا مال سمجھ کے خود بھی تھوڑا بہت کھا پی لیا، باقی اللہ کے معاملات میں ڈال دیا۔ اور دوسرے وہ ہیں جو دنیا میں بدقسمت ہیں، وہاں بھی بدبختی ہوں گے۔ یہ وہ بچاری ماسیاں ہمارے گھروں میں کام کرنے والی ہیں، سارا دن دھکے کھاتی ہیں اور بعد میں جا کے کسی قبر پہ مزار پہ جا کے ماتھا ٹیکتی ہیں، اور اپنے جسم کی حال کے لیے کی ہوانی۔ اللہ ہدایت دے، جہالت کی وجہ سے دنیا کے غریب وہاں بھی غریب ہی رہیں گے۔ تیسری قسم کے وہ لوگ ہیں کہ جن کو اللہ نے دنیا میں بہت دیا ہے، خوب ماشاء اللہ لکھپتی، لیکن وہاں کے وہ ککھپتی ہوں گے، کیونکہ خافضت الرافیہ، قیامت کا جھٹکا اوپروں کے نیچے اور نیچے کو اوپر کر دے گا، اپ سائڈ ڈاؤن ہوگی۔ یہ کون لوگ ہیں جن کو اللہ نے دنیا میں دولت دی، انہوں نے سوچا یہ ہماری ہے، پہلے اس پہ سام بن کے بیٹھے، پھر اس کی روکٹیں گنتے رہے، پھر ہر وقت اس کے اکاؤنٹ جمع کرتے رہے، یہی فکریں تھیں۔ उनको नहीं पता कि किधर ज़रूरत है, उनको नहीं पता दीन के लिए कितनी किधर कौन भूखा मर रहा है, कौन गरीब है, बस वो अपने माल पे थे। यानी उन्होंने दौलत को अपनी मीरास समझी और दूसरी ये कौम शुएब का रवैया कि उन्होंने उस दौलत को कमाने में नाफरमानियाँ ली, उनको अल्लाह वहाँ पकड़ेगा। एक चौथी किस्म के लोग हैं जिनको यहाँ थोड़ा मिला, हैंड टू मौत। आप कहते हैं बेचारे, वो बेचारे नहीं हैं। हदीस में आता है एक शख्स जिसके बारे में बड़ी खूबसूरत हदीस है बाब रकाइक में, कहीं अगर आई तो आपको बता दूंगी। खुलासा उसका यह है कि अल्लाह कहते हैं, अल्लाह के नबी ने फरमाया, वो बंदा खुशकिस्मत है कि जिसको दुनिया में सिर्फ गुजारे का दिया रिस्क इतना कि कफाफा किफ़ायत वाला, बस गुजारा हो जाता है, किसी से पूछ मांगना नहीं पड़ता, इंसान की इज्जत नफ्स कायम रहती है। जब मरता है तो उसके पीछे ज़्यादा रोने वाले नहीं हैं, जब महफिलों से गुजरता है तो लोग उसकी तरफ उंगलियां नहीं करते, यानी कोई मशहूर बंदा नहीं है। अल्लाह के नबी कह रहे हैं वो खुशकिस्मत है, राजी रहा, दामन झाड़ के दिखा देगा अल्लाह को, अल्लाह था ही कुछ नहीं, मैं खुश बड़ा था, तो ऐसा बंदा वहाँ बहुत ऊंचा होगा। तो अपना मुकाम हमने खुद देखना है, माल का नेकी से और माल का बदी से कोई ताल्लुक नहीं। हज़रत अबू बकर सिद्दीक ताजिर थे और साबिकून अलवलून में, तो मांगिए वो कि अल्लाह वो माल दे जो तेरी रज़ा से मिले और तेरी रज़ा के कामों में चले। लिहाजा अल्लाह सुब्हानहु ताला ने अब इनकी बातें करके आगे एक जनरल रूल दिया, नबियों के किस्से यहाँ पूरे होते हैं। अल्लाह ताला सब में से मॉरल्स निकालते हुए फरमाते हैं, वमा अरसलना फी करियत मिन नबीयिन इल्ला खज़ना अहलहा बिलबासाई वद्दर्राई लअल्लहुम यद्दर्रऊन। कभी ऐसा नहीं हुआ कि हमने किसी बस्ती में नबी भेजा हो और उस बस्ती के लोगों को पहले तंगी और सख्ती में मुबतला ना किया हो। अल्लाह पहले इंसान को मुश्किल में डालता है, क्यों? इस ख्याल से कि शायद वो आजजी पर उतर आए, फिर हमने इनकी बदहाली को खुशहाली से बदल दिया। कोई आजजी नहीं आई तो होना क्या था कि इनको पकड़ लेते, नहीं, अल्लाह कहता फरिश्तों इनको अब और रिस्क दो, इनको और कस्टमर्स दो, अब इनकी और कारोबार चलेंगे। फिर हमने इनकी बदहाली को खुशहाली से बदल दिया, यहाँ तक कि वो खूब फले फूले और कहने लगे, हमारे असलाफ पर भी अच्छे और बुरे दिन तो आते ही रहते हैं। यानी अपनी माजी की तंगियों तुरशियों को कहते हैं, ये तो तिल कल या मनुदा विलुहा बैनन्नास, ये वक्त की गर्दिश है, कोई बात नहीं, कभी अच्छे दिन आते हैं कभी बदे। यानी सबक नहीं लिया, ये नहीं सोचा कि पहले नहीं मिला था क्यों नहीं मिला था, कि आजी करें, और अब मिला है क्यों मिला, ताकि अल्लाह देख रहे आजमाइश। देखिए खुशी और गम इम्तहान के दो पर्चे हैं, कुछ खुशी में पास हो जाते हैं तो गम में फेल, और कुछ उसमें फेल तो इसमें पास। जब बंदे पे नेमत आती है, ये अल्लाह की आजमाइश की पहली किस्त होती है। बच्चा मिल गया आपकी गोद में आया, आप खुशियाँ मना रहे हैं, या आपकी आजमाइश की पहली किस्त है, क्या आप अब इसके बाद करते क्या है? जो लोग नहीं समझते फिर उनको इन चीज़ों से कुछ नहीं समझ आती, कौम को पता ही नहीं चला। जब कौमें नहीं मानती, अल्लाह ताला उनको और नेमते देता है, उनको पता ही ना चला कि ये दौलत अल्लाह का कहर है या उसका महर है। और याद रखिए कि नेमत मिल जाए तो अच्छे अमाल की क्वालिटी बेहतर से बेहतर होने लगती है, और अगर इंसान तकवा की दौलत मिल जाती है तो फिर इंसान के छोटे छोटे अमाल भी उसको बड़े 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 अमाल भी छोटे लगते हैं। तो अल्लाह ताला कहते हैं, जब उनको ना समझ आई, ना अल्लाह का गुस्सा समझ आया, ना अल्लाह की नाराज़गी समझ आई, तो फिर अल्लाह ताला ने क्या किया, आखिरकार हमने उनको अचानक पकड़ लिया और इनको ख़बर तक ना हुई। अल्लाह वहाँ से पकड़, फिर आप रोते ही रह जाएंगे, वो डॉलर गिर गया था ना इसलिए इकॉनमी डूब गई थी ना, और ये चला गया था और वो चला गया था। अल्लाह कहते हैं, ये तुम ज़ाहरी असबाब ढूंढते हो, डॉलर भी अल्लाह के हाथ में और पाउंड भी और रुपया भी अल्लाह के हाथ में, ये तुम ये समझो कि अल्लाह ने तुम्हारे साथ ऐसा क्यों किया, तुमने क्यों लालच किया था, इतना लेके रखो जो बाद में पकड़ जाए। इस तरह से आप देखिए कि लोग जब अल्लाह की इशारों को नहीं समझते ना, तो फिर अल्लाह पकड़ता है। कभी आपने अपने बच्चे को किसी दूसरे के सामने किसी बात से रोका हो, इमेजिन कीजिए आपकी दोस्त, बहुत ऐसी दोस्त जिनके आगे आप बहुत ज़्यादा अपने आप को फील करती हैं कि जी मेरे बच्चे तो बहुत अच्छे हैं, मैं बड़ी अच्छी हूँ, फला फला, आपका बच्चा कोई बदतमीजी करने लगे, आपकी वो दोस्त बैठी हैं, आप पहले क्या करते हैं, इशारे से ऐसे इशारे करते हैं ना, एक इशारा किया बच्चा मान के आप समझ जाते हैं, ये बच्चों वाली माएँ हंसी हैं कि ये करती रहते हैं सारा दिन। हाँ, आप देखिए कि जब बच्चे को आप इशारा करें मान जाए, आप चुप हो जाते हैं, आपको आपका दिल नहीं होता कि मेरी दोस्त को पता चले कि मेरा बच्चा ये काम कर रहा है, फिर आप दोबारा करें, फिर ना करें। और अगर आपको पता चले कि जितना आप कह रही हैं वो और ही मस्तियों में आ गए, तो फिर क्या करते हैं, और उस वक्त ना कर सकें दोस्त के जाते क्या करते हैं, कान पकड़ेंगे, यहाँ तो नहीं पकड़ सकते जूता जूता, पाकिस्तान ले जाएंगे और वहाँ जाके मारेंगे। सच्ची जो बात है, बस ये अल्लाह की, अल्लाह भले इशारे करता है, संभल जाओ, ठीक हो जाओ, अब समझ नहीं है, होश नहीं है, ये ठीक नहीं है, इसका नुकसान होगा तुम्हें। बंदा नहीं समझता, भोला ही बना रहता है, फिर अल्लाह पकड़ता है पकड़ता है, और आखिर फिर ऐसे ही पकड़ मार मारता है कि पता भी नहीं चलता। अल्लाह ताला एक कानून बताते हैं, अगर बस्तियों के लोग ईमान लाते हैं, इसको हाईलाइट करें, इस बारे में से बंदगी का ये नुक्ता नोट कीजिए कि अगर बस्तियों के लोग ईमान लाते और तकवा की रविश अख्तियार करते, लफतहना अलैहिम बरकात मिनस्समा, तो हम इन पर आसमानों ज़मीन से बरकतों के दरवाज़े खोल देते, मगर उन्होंने तो झुटलाया, बस हमने इस बुराई के, इस बुरी कमाई के बदले में इनको पकड़ लिया जो वो समेट रहे थे, यानी जो कुछ दुनिया में उन्होंने कमाया खाया था, हमने सब कुछ पकड़ पकड़ा के रख लिया। ये है अल्लाह की सुन्नत। हकीकत यह है कि जितना ज़्यादा नेकियां आपकी ज़िंदगी में आती जाएंगी, उतना ज़्यादा आपकी ज़िंदगी में दुनिया की हर नेमत आएगी, मोहब्बतों से लेके, माल से लेके, इज्जत से लेके, सब कुछ अल्लाह देता है, ये अल्लाह की सुन्नत है। देखिए, माँ नाराज़ हो बच्चे से तो ज़्यादा चीज़ उसको देगी, या उससे खुश होगी तो उसको ज़्यादा देगी? खुश होगी तो देगी ना। अल्लाह जब हमसे खुश होता है तो ज़्यादा देता है। कितनी बेवकूफ़ी है हमारी अगर हम ये सोच लें कि नहीं, मैं अल्लाह की बात मानूंगी तो अल्लाह मुझे नहीं देगा। बड़ी अजीब बात है, आप अपने माँ होने पे बड़ा मान करते हैं, आपको अल्लाह ताला की सुन्नत नहीं पता। लिहाजा आप खुश हैं कि आप अच्छा कर रहे हैं कि बुरा कर रहे हैं, इसके साथ आप अल्लाह ताला के तरीक़ों को मिला के देखा करें तो आपको बहुत सारे गैब के इशारे समझ में आने लगेंगे। क्या फिर आप बस्तियों के लोग इस बात से बेखौफ हो गए कि हमारी गिरफ्त कभी अचानक इन पर रात के वक्त ना आ जाए, जबकि ये सोते पड़े हुए हों? और कीजिए इस पर, लिखिए अपने ऊपर, इसमें खुद इख्तसाबी का नुक्ता। जब रात को सोती हूँ कोई गलत काम करके, तो खौफ आता है कि सोते में मेरी जान निकल जाए। यही इत्मीनान हो गया कि हमारा मजबूत हाथ कभी इन पर दिन के वक्त ना पड़ेगा जबकि वो खेल रहे हों। यहाँ खेल से मुराद पता क्या है? ये दुनिया के धंधे खेल ही है ना, सब इंजॉय करें। कोई शॉपिंग को इंजॉय करता है, कोई घर के कामों को, कोई कमाने को, कुछ को, जब नाफरमानियाँ इन चीज़ों में शामिल हो जाएं तो अल्लाह कहते हैं क्या ये लोग अल्लाह की चाल से बेखौफ हो गए। हालांकि अल्लाह की चाल से वही कौम बेखौफ होती है जो तबाह होने वाली हो। तो ख़ुद को चेक करें, बिला वजह बाहर ना घूमें। खुद से पूछिए, एक नुक्ता और लिख लें, जब कभी बाहर जाती हूँ किसी भी जगह, तो क्या मुझे ये ख्याल आता है कि मेरी जान वहाँ भी जा सकती है? मैं कहाँ मरना चाहती हूँ? किसी बाज़ार में, किसी ऐसी जगह पे जहाँ अल्लाह की नाफरमानी हो और मुझे कलमा भी नसीब ना हो, या किसी ऐसी जगह और ऐसे हाल में कि जहाँ मेरा अंजाम खूबसूरत हो? और क्या इन लोगों को जो पिछले अहले ज़मीन के बाद ज़मीन के वारिस होते हैं, इस अमर वाकई ने कुछ सबक नहीं दिया कि अगर हम चाहें तो इनके कसूरों पर इनको पकड़ सकते हैं? अल्लाह ये मुझे और आपको कह रहा है। इतनी कौमों की तबाहियों का सुनकर तुम्हें नहीं यकीन आया कि अल्लाह तुम्हें भी पकड़ सकता है? मगर वो सबक आमोज हकायक से गफलत बरतते हैं। अल्लाह हमारी गफलत दूर कर दे, और हम इनके दिलों पर मोहर लगा देते हैं, फिर वो कुछ नहीं सुनते। तिलकल कुरान कुस्सु अलैका मिन अंबाइहा, ये कौमें जिनके किस्से हम आपको सुना रहे हैं, आपके सामने मिसाल में मौजूद हैं। इनके रसूल इनके पास खुली खुली निशानियाँ लेकर आए, मगर जिस चीज़ को वो एक दफ़ा झुटला चुके थे, फिर इसे वो मानने वाले ही ना थे। ये भी इंसानों का एक प्रॉब्लम है, एक दफ़ा नो निकल गई, यस नहीं होगी। इससे भी बड़ा कोई खुदा होगा जिसको बंदा पूजे अपने नफ्स की सूरत में? देखो, इस तरह हम मुनकरीन हक के दिलों पर मोहर लगा देते हैं। हमने इनमें से अक्सर में कोई पासे अहद ना पाया, बल्कि अक्सर को फासिक ही पाया। ये इंसानों की कहानी है। अब सारे नबियों के किस्से और उनके अंदर तरतीब की बात ख़त्म करके, यानी उनसे अमल की बातों के बाद, यहाँ मूसा का किस्सा तवील तरीन किस्सा है, कई रकू पे मुहित है। जितने कौमों के किस्से हैं ना, इसमें कुछ हज़रत इब्राहिम से पहले के थे और हज़रत मूसा ये बात के किस्सों में से आते हैं। इनमें मॉरल बहुत सारे होते हैं, और ये किस्सा कुरान पाक में बहुत जगह आता है, इसलिए हम यहाँ थोड़ा थोड़ा टच करेंगे, बाकी चीज़ें अपनी जगह पर लेंगे। ثم بعثنا من بعده موسى بآياتنا إلى فرعون وملئه فظلموا بها, फिर इन कौमों के बाद जिनका जिक्र ऊपर किया गया, हमने मूसा को अपनी निशानियों के साथ फिरौन और उसके कौम के सरदारों के पास भेजा, مگر انہوں نے بھی ہماری نشانیوں کے ساتھ ظلم کیا۔ یہ آیتوں کے ساتھ ظلم کیا ہوتا ہے؟ ان کو اہمیت نہ دینا، ان کو مان کے نہ دینا۔ فانظر کیف کان عاقبۃ المفسدین، بس دیکھو کن مفسدوں کا کیا انجام ہوا۔ موسیٰ نے کہا ہے فرعون، میں کائنات کے مالک کی طرف سے بھیجا ہوا ہوں، میرا منصب یہی ہے کہ اللہ کا نام لے کر کوئی بات حق کے سوا نہ کہوں۔ میں تم لوگوں کے پاس تمہارے رب کی طرف سے صریح دلیل معموریت لے کر آیا ہوں، یعنی اللہ کی ایک دلیل ہوں میں، لہٰذا تو بنی اسرائیل کو میرے ساتھ بھیج دے۔ موسیٰ علیہ السلام کی بعثت کی دو قسمیں تھیں، دو طرف بھیجے گئے تھے، ایک تو فرعون کی طرف تاکہ اس کو تبلیغ کریں، اس کو اسلام کا پیغام دیں، مسلمان ہو جائے تو بہت اچھی بات ہے، نہ ہو تو پھر دوسرا مقصد کیا تھا کہ بنی اسرائیل کو وہاں سے آزاد کروا کر ان کی تربیت کی جائے اور ان کو تورات دلائی جائے۔ بھی بالکل ایسی جیسے نبی صلی اللہ علیہ وسلم کی بعثت بھی دو طرح سے، ایک آپ خاص عربوں کی طرف بھیجے گئے تھے، پہلے 13 سال مکہ، پھر 10 سال مدینہ میں، لیکن آپ کی ایک وسعت عامہ ہے جو آج تک قائم ہے، جو قیامت تک کے لوگوں کے لیے آپ کو اللہ نے نبی بنا کر بھیجا۔ حضرت موسیٰ علیہ السلام نے فرعون کو جا کر پیغام دیا سیدھا سادہ، اور یہ کب ہوا تھا؟ جب آپ مدین سے مصر واپس آ رہے تھے، 10 سال کا عرصہ وہاں رہنے کے بعد رستے میں نبوت ملی، اور موسیٰ علیہ السلام اسی فرعون جس کے گھر میں پلے ہیں، اسی کے خاندان کے ایک فرد کے سامنے دین کا پیغام پیش کر رہے ہیں۔ کوئی ریلکٹنٹ نہیں ہوتے، ذرا سا بھی ریلکٹنٹ نہیں، کوئی امبیرسڈ نہیں ہے، برا مانے گا، کچھ نہیں ہوگا، یہ ہوگا۔ جب پہنچے، پیغام دیا اور صاف کہہ دیا کہ میں بنی اسرائیل کو آزاد کرا رہا ہوں۔ بنی اسرائیل کون تھے؟ وہ اس دور کے مسلمان تھے، اور وہ بنی اسرائیل فرعون کے جنگل میں پڑھ کر اپنے اصل دین سے بھی دور ہو چکے تھے۔ فرعون نے کہا، اگر تو کوئی نشانی لایا ہے اور اپنے دعوے میں سچا ہے تو اسے پیش کر۔ موسیٰ علیہ السلام نے اپنا عصا پھینکا اور یکا یک وہ ایک جیتا جاگتا اژدہا تھا، انہوں نے اپنی جیب سے ہاتھ نکالا اور سب دیکھنے والوں کے سامنے وہ چمک رہا تھا۔ قال الملأ من قوم فرعون ان هذا لساحر عليم، یہ دیکھیے درباری قسم کے جو مددگار ہوتے ہیں نا، کتنے الٹے مشورے دیتے ہیں۔ اس پر فرعون کی قوم کے سرداروں نے آپس میں کہا کہ یقیناً یہ شخص بڑا ماہر جادوگر ہے، تمہیں تمہاری زمین سے بے دخل کرنا چاہتا ہے، اب کہو کیا کہتے ہو؟ پھر انہوں نے فرعون کو مشورہ دیا کہ اس کو اور اس کے بھائی کو انتظار میں رکھیے، یعنی ادھر روک لیں، اور تمام شہروں میں ہرکارے بھیج دیجئے کہ ہر ماہر فن جادوگر کو آپ کے پاس لے کر آئیں۔ چنانچہ جادوگر فرعون کے پاس آئے۔ یہاں دیکھیے کہ موسیٰ علیہ السلام کو اللہ نے معجزات دیے تھے، اس دور میں جادو کا بہت رواج تھا، تو ہر دور کے نبی کو جو معجزہ دیا جاتا ہے وہ اس دور کے لوگوں کے ذہن کے مطابق ہوتا ہے، کیونکہ وہ جادو سے مسحور تھے۔ تو موسیٰ کو ایسا معجزہ دیا گیا کہ جادو کا ایک بہت بڑا نمونہ دکھتا تھا۔ اب موسیٰ علیہ السلام بیچارے خود یہ کام نہیں کر سکتے تھے جو اللہ نے اس فرعون سے کروا لیا۔ موسیٰ کے پاس وہ نشانی ایسی تھی جیسے آج ہمارے ہاتھ میں قرآن ہے، کیونکہ نبی صلی اللہ علیہ وسلم کا معجزہ قرآن ہے۔ موسیٰ علیہ السلام کو اللہ نے یہ کہا تھا کہ آپ نے سب طرف یہ میسج دینا ہے، لیکن موسیٰ علیہ السلام نہیں جا سکے، فرعون نے وہ کام دوسروں سے کروا دیا۔ آج کے دور میں آپ کہہ لیجئے کہ فرعون کے ہاتھ میں میڈیا تھا، پورا نیٹ سسٹم اس کے ہاتھ میں تھا۔ موسیٰ بیچارے کیا ابھی اتنے پردیش سے اتنے سال رہ کے آ رہے ہیں، نہ گھر نہ کچھ نہ کچھ، بے گھر قسم کے انسان ہیں، ان کے پاس کیا تھا؟ وہ گلی گلی کونا کونا جا کے لوگوں کو کہتے ہیں، لوگوں میں اللہ کا رسول ہوں، مان جاؤ، نہیں مانتے، یہ دیکھو سانپ ہے، یہ اس ہے، کتنے کو لوگ مانتے اور کتنے سنتے، چل چل کے ایک ایک بندہ کتنی کو بات کرے گا۔ اللہ نے فرعون سے وہ کام لیا جو موسیٰ اکیلے کبھی نہیں کر سکتے تھے۔ اس پہ وہ حدیث آتی ہے کہ بعض دفعہ اللہ اپنے دین کے کام فاسقوں سے بھی لے لیتا ہے، اس لیے جھک کے سجدہ کرنے کو دل جاتا ہے عاجزی کے ساتھ کہ اللہ کی ہمیں ان میں نہ کرنا، کہ ہم ہوں نہ فرمان، ہوں فاسق اور تو ہم سے اپنے دین کا کوئی کام لے لے۔ دیکھیے شمع ہوتی ہے نا، کینڈل خود جلتی ہے، دوسروں کو روشنی دیتی ہے۔ اس طرح کچھ لوگ خود بے عمل ہوتے ہیں، خود وہ لوگوں کا بوجھ اپنے اوپر لے رہے ہیں ان کو خوش کرنے کے لیے، لیکن خود وہ آگ میں جائیں گے اور جنت میں دوسرے لوگ پہنچ جائیں گے۔ آپ پڑھیں گے قرآن کی آیتوں میں آتا ہے کہ تمہیں تمہاری باتیں سن سن کے تو ہم دین پہ آئے، تم کدھر پہنچ گئے؟ کہتے ہیں ہاں بس ہمیں جو پتا تھا وہ ہم تم کو بتاتے تھے اور وہ غلط تھا۔ تو دعا کیجئے اور اپنے لیے نیت کیجئے، دین کی بات سننے سے پہلے پوری طرح چیک کیجئے کہ جو بات کہہ رہا ہے اس کی اپنی سوچ کیا ہے، وہ آپ کو کیا بنانا چاہتا ہے، मुझे भी देख के सोच के आया करें, ऐसे ना उठ के आ जाए कि आपकी दोस्त ने कहा तो आ जाए। अगर आ जा पाए हैं पहली दफ़ा, सोचिए, गौर कीजिए, फिर कल आइएगा, किसी के कहने पे दोबारा ना आए। अपने दिल से पूछिए कि जो बातें कही जा रही हैं वो क्या है, वरना याद रखिए कि शैतान जो है वो खराबी गुनाहगार और दुनियादारों से नहीं पैदा पूरी करवाता जो दीनदारों से कराता है। बहरहाल मूसा का काम हो गया। यहाँ से एक बात और पता चलती है, और इस बारे में ये बार बार आएगा कि बस चीज़ें हमें देखने में शर लगती हैं लेकिन वो खैर है। बाजार तो मूसा को रेस्ट कर लिया है ना फिरौन ने, बैठ जाओ इधर, अभी तुम्हारा हिसाब होगा। लेकिन ये डिले करना, रेस्ट करना मूसा के लिए कितनी खैर का जरिया बनता है।